360 में पाकिस्तानी मईशत के बारे में सरकारी अदाद व शुमार पर एक नज़र। मईशत इतने बुरे हाल में क्यों है? क्या ये अदाद व शुमार आवाम की मुश्किलात की अकासी करते हैं? और जानेंगे कि महंगाई से परेशान आवाम जिंदगी कैसे गुजार रहे हैं।
जहां पूरे एक बच्चे का सिलेबस जो है 5-6 हज़ार के अंदर इजीली खरीद लेते थे, अब एक एक बुक जो है वो 4-5 हज़ार की आ रही है।
वॉइस ऑफ अमेरिका के वॉशिंगटन स्टूडियोज में आप सबको खुशामदीद। आप देख रहे हैं प्रोग्राम व्यू 360 और मैं हूं असदुल्लाह खालिद। मौजूदा माली साल पाकिस्तान के लिए मुआशी लिहाज से तारीख के कुछ इंतहाई मुश्किल तरीन सालों में से एक रहा। महंगाई ने सभी रिकॉर्ड तोड़े, दरामदात रोकने से बेशतर सनतें बंद हुई, जिससे बेरोजगारी में इजाफा हुआ और मुल्क की मजमुई मुआशी सूरत हाल इंतहाई मखदूश रही। अदाद व शुमार जो भी हों, एक ऐसा खानदान जिसे आमदन के मुकाबले में कहीं ज्यादा अखराजात बर्दाश्त करने पड़ते हैं और वो मौजूदा महंगाई की वजह से उन्हें पूरे नहीं कर पा रहा, ये नंबर हमें उनकी हालत के बारे में क्या बताएंगे। आज के प्रोग्राम में हम जायजा लेंगे पाकिस्तान के इस माली साल के दौरान सरकारी तौर पर हमें बताई गई मुल्क की मुआशी कारकर्दगी का। इस साल के इकोनॉमिक सर्वे के मुताबिक पाकिस्तान की मुआशी कारकर्दगी अंदरूनी और बैरूनी चैलेंजेस की वजह से इंतहाई खराब रही। पाकिस्तान की मईशत के लिए हुकूमत की तरफ से आज जारी किए जाने वाले माली साल 2023 के इकोनॉमिक सर्वे के मुताबिक पाकिस्तान की मौजूदा माली साल में मुआशी तरक्की की शरह 0.29% रही, जबकि ज़राई तरक्की की शरह तकरीबन 1.5%, सनती शोबे में तकरीबन 3, इनफैक्ट सनती शोबा जो है उसमें कमी हुई और 3% की कमी हुई ओवरऑल शोबे में। लेकिन अगर हम लार्ज स्केल मैन्युफैक्चरिंग को देखते हैं तो उसमें तकरीबन 25% से ज़्यादा की भी कुछ महीनों में कमी हुई। खिदमात का शोबा 1% से तरक्की कर सका। इस इकोनॉमिक सर्वे के मुताबिक अगर हम पाकिस्तान के अहम मुआशी आशारियों के अदाद व शुमार देखें तो इस साल के अब तक के अदाद व शुमार के मुताबिक मुल्क में महंगाई की शरह मजमूई तौर पर 29% से ज़्यादा रही, जबकि इस महंगाई के मुकाबले में डॉलर टर्म्स में फीकस पाकिस्तान की आमदनी तकरीबन $200 कम होकर $1568 रह गई। पाकिस्तान का मालियाती खसारा इस साल मुल्की मईशत का 4.6% रहा, जबकि मुल्की बरामदात, दरामदात और तरसीलात ज़र या रेमिटेंसेस गुज़िश्ता माली साल और इस साल के हदफ से भी कम रहे। पाकिस्तान के कुल महसूलात इस साल 6,200 अरब रुपए के करीब रहे। हुकूमत की तरफ से साल के आगाज में पाकिस्तानी मईशत के लिए तरक्की की शरह का हदफ 5% रखा गया था, जो पूरा नहीं हो सका, और इसके अलावा भी मईशत के तमाम अहम सेक्टर्स तरक्की का कोई भी हदफ पूरा नहीं कर सके। आज पाकिस्तान के वफाकी वज़ीर ख़ज़ाना की तरफ से मुल्क की मुआशी कारकर्दगी का जायजा पेश किया गया। अली फुरकान हमें इस्लामाबाद से ज्वाइन कर रहे हैं, उनसे जानते हैं कि आज के इस इकनॉमिक सर्वे पर जो अदाद व शुमार हुकूमत ने दिए हैं उस पर क्या रद्दअमल आ रहा है। अली, सबसे पहले तो ये बताइए कि जो मुआशी आशारिये जो अहदाफ हुकूमत ने रखे थे उसमें से कोई भी पूरा नहीं हुआ, क्या वजह बताती है हुकूमत खासतौर पर और फाइनेंस मिनिस्ट्री इस हवाले से?
जी, जो हुकूमत की माशी टीम है उन्होंने जब ये इकोनॉमिक सर्वे पेश किया तो कुछ जवाज़ जो है वो सामने उन्होंने इसके रखे कि वो क्यों इन अहदाफ को नहीं हासिल कर सके, जिसमें से बड़े जवाज़ के तौर पे उन्होंने जो आलमी के साथ बाजारी है उसको पेश किया। और ये इसाक डार जो कि वज़ीर ख़ज़ाना, उन्होंने इस चीज़ को बयान करने की कोशिश की, चूँकि आलमी सतह के ऊपर जो है वो तरक्की का जो रुझान था वो गिरता रहा, कम रहा, तो उसके असरात जो है वो मकामी सतह के ऊपर हुए। इसके साथ साथ जो IMF के साथ ताखीर से जो कर्ज का प्रोग्राम है वो बहाल नहीं हो सका, और जो मुल्क में सियासी अदम इस्तेकाम है इसको भी हुकूमत की माशी टीम ने जो है वो वजूहात में से गर्दाना है। माशी जो सूरत हाल है उसके साथ जो बड़ा दूसरा सवाल था वो उनसे जो किया गया वो महंगाई का था, जो कि तकरीबन 30% के करीब जो है वो इस साल में रही है अभी तक के 11 माह के जो अदाद व शुमार सामने आए। इसको भी जो है वो इसाक डार ने आलमी सतह के ऊपर जो महंगाई का रुझान है उसी के ऊपर जो है उसी की बुनियाद को जो है सामने रखा, और उन्होंने बताया कि आलमी सतह के ऊपर चूंकि चीज़ें बहुत ज़्यादा महंगी हुई हैं और पाकिस्तान भी उसी का हिस्सा है आलमी दुनिया का, उसके असरात इस सामने आए हैं। और आइंदा साल के हवाले से भी उन्होंने कोई ज़्यादा अच्छी नवीद नहीं सुनाई है, और जो इकोनॉमिक सर्वे है उसमें 21% के करीब आइंदा साल भी महंगाई की शरह जो है वो रहने की जो है वो उसकी रीड किया गया जा रहा है कि इतनी रहेगी। جو اس کے علاوہ جو خاص زیادہ زور جو دیا گیا اس ساری صورتحال کا اس اقدار کی جانب سے وہ ڈالر کی قیمت تھی روپے کے مقابلے میں جو بڑھتی رہی ہے حالیہ عرصے میں, اور اس اقدار نے اپنا موقف جو ان کا دیرینہ موقف ہے وہی انہوں نے سامنے رکھا کہ وہ ڈی ویلیویشن کے خلاف ہے, اور ان کا یہ کہنا ہے کہ اس وقت بھی جو ڈالر کی قیمت ہے وہ 45 روپے کم ہے, یعنی ان کے قریب یہ اس کی اصل قیمت 240 سے
45 ہوگی. اگر آپ مجھے بتا سکیں کہ ریئیکشن کیا آ رہا ہے اس پہ ایکسپرٹس کی طرف سے, اور اگر پولیٹیشنز کی طرف سے اس پہ کوئی ریئیکشن آیا آپ تک؟
جی یقینی طور پہ اوپر یہ جو سروے ہے جو اس سال کی کارکردگی ہے اس سے کوئی بھی مطمئن نہیں ہے, لیکن جس طریقے سے میں نے آپ کو بتایا کہ حکومت جواز جو ہے وہ سامنے رکھ رہی ہے بہت سارے داخلی اور خارجی حالات کو لے کے ہوئے, لیکن عوامی سطح کے اوپر جو ماہرین ہیں وہ یہ سمجھتے ہیں کہ حکومت بہت ساری چیزیں جو ہے وہ بہتر کر سکتی تھی, اور ان کی پالیسیز جو ہے وہ واضح نہ ہونے کی وجہ سے بہت ساری تبدیلیاں آتی رہی حکومت کی معاشی ٹیم کی, اس کی وجہ بھی ایک بڑی
کہ یہ پورے نہیں ہو سکے. آداب, بہت شکریہ علی فرقان, آپ ہمیں اسلام آباد سے اپڈیٹ کر رہے تھے. پاکستان میں اس سال تاریخی مہنگائی, جس طرح کچھ دیر پہلے علی فرقان بھی ہمیں بتا رہے تھے کہ اگلے سال کے لیے بھی حکومت سمجھ رہی ہے کہ 21% تک رہ سکتی ہے, ہر شعبے سے تعلق رکھنے والے افراد متاثر ہو رہے ہیں. تعلیم کا شعبہ بھی اس سے خاصا متاثر ہوا ہے, اور اکثر والدین بچوں کی تعلیم پر آنے والے اخراجات میں اضافے سے پریشان نظر آتے ہیں. ایک ایسے ہی خاندان سے آج ہمیں ملوا رہی ہیں گیتیا رانیس.
میری چار بیٹیاں اور میری پوری کوشش ہے کہ بچوں کو میں جتنی اچھی سے اچھی ایجوکیشن ہم دلوا سکتے ہیں, اچھے سے اچھے انسٹیٹیوشن میں بھیج سکتے ہیں, تو وہ ہم کریں اور پوری کوشش کر رہے ہیں کہ آج تک کرتے رہیں. پچھلے 3 سے 4 سال میں دیکھا ہے کہ انفلیشن, آپ نے بھی بتایا کہ کوئی اس کی لمٹ نہیں اب نظر آ رہی ہے, تو اس تمام تر صورتحال میں اس کو کوپ کرنا, اس کو میٹ کرنا بہت زیادہ مشکل جو ہوتا چلا جا رہا ہے.
پاکستان میں مسلسل بڑھتی مہنگائی کی وجہ سے بچوں کو پڑھانا بہت مشکل ہو گیا ہے. اگرچہ پاکستان کے آئین کے مطابق بچوں کو بنیادی تعلیم فراہم کرنا حکومت کی ذمہ داری ہے, لیکن سرکاری اسکولوں میں معیار تعلیم بہتر نہ ہونے کی وجہ سے زیادہ تر لوگ اپنے بچوں کو پرائیویٹ اسکول میں تعلیم دلوانے کو ترجیح دیتے ہیں, جس کے اخراجات برداشت کرنا اب ان کے لیے بہت مشکل ہو گیا ہے.
بکس جب میں بائی کر رہا تھا تو اس وقت میں نے دیکھا کہ ایک بک جو عام طور پر 1000-1500 کی بک آتی تھی, وہ بک بھی 4000-5000 کی ہمیں بکس جو ہیں وہ پڑھی. سننے کو یہی ملتا تھا کہ جی یہ امپورٹڈ بکس ہیں, ڈالر مہنگا ہو گیا, تو وہ بکس جو آپ امیجن کریں کہ جہاں پورے ایک بچے کا سلیبس جو ہے ہم 5-6000 کے اندر ایزیلی خرید لیتے تھے, اب ایک ایک بک جو ہے وہ 4-5000 کی آ رہی ہے. اگر آپ نے بچوں کو وین لگوا کر دی ہے اسکول کی, جس ایریا میں میں رہتا ہوں وہاں سے جہاں میرے بچے اسکول جاتے ہیں, آپ کہہ لیں کہ اسلام آباد کے سینٹر میں, وہاں تک جو ہے وہ وین والا کوئی بھی ہے جو 10-12 ہزار سے کم نہیں مانگتا.
آمدن اور اخراجات کے بگڑتے توازن سے صرف والدین ہی پریشان نہیں بلکہ اسکول کے مالکان بھی تنگ ہیں. ان کا کہنا ہے کہ اگر وہ فیسیں نہ بڑھائیں تو کیا کریں.
ہمارے جو اسکولس کی بلڈنگز ہیں ان کے رینٹ بڑھ گئے ہیں, یوٹیلیٹی بلز بڑھے ہیں, ہمارے تعلیمی بورڈز نے اپنی فی 100% بڑھا دی ہے, تو ہمیں اپنے سٹاف کی ایٹ لیسٹ 25% سیلری بھی انکریز کرنا پڑتی ہے. تو ان ساری چیزوں کو مد نظر رکھ کے اگر ہم ایٹ لیسٹ 25% فی نہ بڑھائیں تو ہمارا جو اسکولز ہیں وہ نہیں چل پاتے. لیکن اس میں ہم نے کسی اسکول نے بھی 10% سے زائد فی انکریز نہیں کی, اور سکولز بڑی مشکل میں پیرنٹس کو اکاموڈیٹ کر رہے ہیں.
سوال یہ پیدا ہوتا ہے کہ پاکستان کی سالانہ بجٹ میں جب تعلیم پر اربوں روپے مختص کیے جاتے ہیں تو سرکاری سکولوں کی حالت کیوں نہیں بدلتی, اور والدین اب بھی سرکاری سکولوں کی بجائے پرائیویٹ سکول میں ہی اپنے بچوں کو کیوں پڑھانا چاہتے ہیں.
اگر آپ یونیورسٹی لیول پہ دیکھیں یا سکول لیول پہ دیکھیں, پہلی چیز ہم کیا دیکھتے ہیں, اس یونیورسٹی کے پاس اس کی بلڈنگ کیسی ہے, اس کی فیکلٹی کیسی ہے, ادھر لیبس ہیں یا نہیں ہے, لائبریری ہے یا نہیں ہے. سو پہلی چیزیں تو یہی وہی اس طرح کی چیزیں آپ پرووائڈ کریں گے, پھر آپ جائیں گے اس کی طرف کہ اچھا ٹیچر کو اچھا پڑھانا آتا ہے, بکس کیسی ہیں. ہمیں پتہ ہے کہ بہت سارے پیرنٹس وہ ایک بعد میں چیز کنسیڈر کرتے ہیں.
سلمان عوان جیسے مڈل کلاس سے تعلق رکھنے والے والدین کو سرکاری اسکولوں کی بہتری کی تو کوئی امید نہیں, البتہ ان کا حکومت سے صرف اتنا مطالبہ ہے کہ کوئی ایسا نظام وضع کیا جا سکے جس سے پرائیویٹ اسکول کی فیسوں کو ریگولیٹ کیا جا سکے اور ان کی جیبوں پر کم سے کم بوجھ پڑے.
लास्ट टाइम आपने देखा कि सुप्रीम कोर्ट ने फीसिस के हवाले से कुछ एक स्टेप लिया था, जिसमें जो प्राइवेट स्कूल्स हैं उनकी फीसिस को कुछ रेगुलराइज करने की कोशिश की गई थी। तो मेरे ख्याल है कि एक उम्मीद या एक होप ये होनी चाहिए कि हमारे जो प्राइवेट स्कूल सिस्टम्स हैं, नो डाउट वो एक प्राइवेट या आप कह लें कि प्रॉफिट मेकिंग ऑर्गेनाइजेशन हैं, उनको कुछ किसी तरह से रेगुलेट किया जाए, क्योंकि गवर्नमेंट स्कूल्स तो हमें उम्मीद नहीं है कि कहीं नियर फ्यूचर में जो है वो रेगुलराइज होंगे या बेहतर होंगे।
वैसे तो पाकिस्तान का शुमार उन ममालिक में होता है जो अपनी मजमूई पैदावार का बहुत कम हिस्सा तालीम और सेहत पर खर्च करते हैं। कर्जों की अदायगियां, दिफाई बजट और गैर तरक्याती अखराजात में पाकिस्तान का तकरीबन 3/4 बजट खर्च होता है। तैमूर रहमान लम्स में पढ़ाते हैं, पॉलिटिकल इकोनॉमिस्ट हैं, इस वक्त हमारे साथ मौजूद हैं, उनसे इस हवाले से मजीद बात करते हैं। तैमूर, पाकिस्तान के इकोनॉमिक सर्वे में जो नंबर सामने आए हैं आपने भी देखे होंगे, किस हद तक हकीकी हालात जो है वो रिफ्लेक्ट करते हैं? बिकॉज एक तो नंबर्स हैं और एक हकीकी सिचुएशन है ग्राउंड पे, आप इनको कैसे देखते हैं?
जी, उन्होंने जो ग्रोथ रेट बताया कि 0.29% है, इसमें आप ये देखें कि जो सर्विसेज सेक्टर होता है ना वो एस्टिमेटेड होता है, बल्कि वो गेस्टिमेटेड होता है, उस पर उन्होंने 1% लगा के तो किसी तरह से ये नंबर जो है ना सिफर से ऊपर उठाया है। दरहकीकत ये हो सकता है कि सिफर से भी कम हो, और पर कैपिटल टर्म्स में और एक पॉपुलेशन ग्रोथ के हिसाब से आप देखेंगे तो यही नजर आएगा कि एक्चुअली लोगों ने अपनी इनकम जो है लूज की है। दूसरा, CPI उन्होंने बताया, यानी कंज्यूमर प्राइस इंडेक्स, उन्होंने बताया कि तकरीबन महंगाई 30% पे जारी है, मगर कुछ महीने ऐसे भी गुजरे जब ये 45% से 50% तक चली गई है, जिसके हवाले से मैं सोच रहा था कि इकोनॉमिक सर्वे के अंदर वो बताएंगे कि गुर्बत की शराब पे क्या हुआ और बेरोजगारी के हालात क्या हैं, मगर इस पे उन्होंने किसी किस्म की कोई रोशनी नहीं डाली। आखिर में ये कहूंगा कि एक्सपोर्ट्स भी 12% से गिरे हैं और रिमिटेंसेज भी गिर रही हैं, और ये दोनों चीजें बड़ी परेशान कौन है, क्योंकि अगरचे करंट अकाउंट डेफिसिट वो कह रहे हैं कंट्रोल में आ गया है, मगर अगर ये दो चीजें नहीं चढ़ेंगी तो फिर इसका मतलब है करंट अकाउंट डेफिसिट आइंदा भी बहुत बड़े मसले में फंस जाएगा। एक चीज जिससे मैं मुकम्मल इत्तफाक करता हूं वो ये है कि डीवैल्यूएशन की स्ट्रेटजी बिल्कुल कामयाब स्ट्रेटजी नहीं है, और जितने इकोनॉमिस्ट ये कहते आए हैं कि डीवैल्यूएशन कर दी जाए उससे मामलात बेहतर हो जाएंगे, या मार्केट जो है वो डीवैल्यू करने दे करेंसी को उससे हालात बेहतर हो जाएंगे, तो मेरा ख्याल है वो पाकिस्तान की इम्पोर्ट डिपेंडेंसी खासतौर पर गैस फ्यूल वगैरह को नहीं समझ रहे, जिसके नतीजे में स्टैगफ्लेशन पैदा होती है।
तो आपके ख्याल में चलें, डार साहब आपसे इस बात पे तो खुश होंगे कि आप उसकी उनकी एक चीज़ से एग्री करते हैं, लेकिन जिस तरह आपने कहा कि डॉलर्स जो है जो डिवेल्यूएशन है वो तो मार्केट डिसाइड करेगी ना, अगर मार्केट फोर्सेस को इंडिपेंडेंटली आप डिफाइन करने देंगे, उसमें काफ़ी सारी ऐसी प्रैक्टिसेस हैं जिनको रोकना पड़ेगा, अगर वो रोकी जाती हैं तो ऑटोमेटिकली मार्केट डिफाइन कर लेगी, अगर डॉलर होल्ड नहीं हो रहा या डॉलर में अगर सेफ रिजर्व या सेफ हेवन वही लगता है आवाम को, तो वो कहाँ जाएंगे, उसके अकॉर्डिंगली स्टोर करेंगे, या बिजनेस कम्युनिटी भी यही समझती है?
देखिए जी, मार्केट को हमने एक किस्म का ऐसा समझ लिया है फाइनल आर्बिटर ऑन ऑल प्राइसेस, इनफैक्ट मार्केट जो है वो इंतहाई वॉलीटिलिटी का शिकार रहती है। आप देखें कि साउथ कोरिया की करेंसी जो है इसी किस्म की वॉलीटिलिटी की वजह से तबाह बर्बाद हो गई जब उनका 98 का करेंसी क्राइसिस हुआ, तो इनफैक्ट ख़ास तौर पर जब फ्लोटिंग एक्सचेंज रेट है या फ्रीली फ्लोटिंग एक्सचेंज रेट है उसके अंदर मार्केट वॉलीटिलिटी बहुत हाई होती है, तो मैं नहीं समझता कि इसमें जो फ्री मार्केट इकोनॉमी है उसको डिटरमिन करना चाहिए, क्योंकि हमारी सिचुएशन बड़ी फ़र्क है, जहाँ पे इतना बड़ा करंट अकाउंट डेफिसिट है वहाँ पे हमें कोई ना कोई तरीका निकालना पड़ेगा कि हम किसी तरह से डॉलर की प्राइस को कंट्रोल में रखें, यस, रेगुलेट करें उसको,
रेगुलेट कर सके। तो जब आप मौशी इंडिकेटर्स को देखते हैं और फिर पाकिस्तान के किसी भी बड़े शहर में रेस्टोरेंट्स या कैफेज या मॉल्स में आपको देखते हैं लोगों को एक रश नजर आता है, तो ये पाकिस्तान का कौन सा तबका है जिस पर इन मौशी हालात का असर नहीं हो रहा, या ये सिर्फ विंडो शॉपर्स हैं वो रिफ्लेक्ट करते हैं ये पूरी चीज?
नहीं, एक्चुअली पाकिस्तान के अंदर बहुत सारी ऐसी इनकम है जो अनअकाउंटेड है, क्योंकि लोग टैक्स तो अदा करते नहीं हैं, इनफैक्ट नौकरी पेशा लोग जो है वो अक्सर टैक्स देते हैं, बाकी बहुत सारे लोग जो है वो टैक्स को इवेट करते हैं, एदाद शुमार आपके पास हैं कि टैक्स बेस कहते हैं 1 मिलियन से ज़्यादा नहीं है जो भी, तो एक्चुअली लोगों के पास अपर क्लास के पास पैसे हैं, मगर ये अपर क्लास जो है वो बहुत ही शैलो है। इंडिया की अगर आप मिडिल क्लास जिसको हम कहते हैं या अपर क्लास या जो कंज्यूमर इकोनॉमी जिसको हम कहते हैं वो तो बहुत डीप जाती है, जिस वजह से उनकी मार्केट डेप्थ बहुत ज़्यादा, हमारी मार्केट डेप्थ इतनी ज्यादा है नहीं जितनी हम समझते हैं कि शायद है। तो हाँ, आप शॉपिंग मॉल में आप चले जाएंगे तो आपको ढेर सारे लोग मिल जाएंगे, मगर वो पूरी पाकिस्तान की जो आबादी है उसकी एक बहुत छोटी सी शरह ही है, और हमें ये देखना है कि रूरल एरियाज में क्या हो रहा है, पोअर कम्युनिटीज में क्या हो रहा है। अगर 30% से आपकी इनकम उड़ जाती है एक साल के अंदर और ऑलरेडी आप पॉवर्टी लाइन पर हैं, तो आप खुद अंदाजा कर सकते हैं कि कितने लोग जो हैं वो गुर्बत की सतह से नीचे उतर जाएंगे और कितने कितने लोग
उसके उसके हुकूमत के पास अभी तक तो नंबर्स नहीं है। जिस तरह आपने भी आज सर्वे देखा और मेरी भी नजर से गुजरा, उसमें सिर्फ ये हमने जरूर देखा कि टैक्स रेशियो जो है वो मजीद कम हुई है। जो लास्ट ईयर 7.2 या 7.5% के पास पास टैक्स टू जीडीपी रेशियो थी, इस दफा वो 6.5% के पास है। तो पाकिस्तान जैसा मुल्क जिसकी आमदन उसके अखराजात के मुकाबले में बहुत कम हो, गैर तरक्याती अखराजात और सरकारी मुलाजमीन के लिए मुराद का बोझ, तो हुकूमतें आवाम की फलाह बहबूद के लिए कुछ करने की पोजिशन में है?
इस वक्त तो कोई पोजीशन में नहीं है जब तक करंट अकाउंट डेफिसिट कंट्रोल में नहीं आता, उसके क्योंकि मकरूज कोई भी बिजनेस हो या ख़ानदान हो या मुल्क हो, वो किसी पोजीशन में नहीं होता कुछ करने के लिए। सो ऑब्वियसली जो डेट है उससे तो निकलना बहुत ही ज़रूरी है। और मैं तो बार बार ये कहता आया हूँ कि एक लॉन्ग टर्म प्लानिंग होनी चाहिए जिसके तहत आप अपने जो करंट अकाउंट डेफिसिट है वो कट करें। अगर $13 बिलियन का आपका डेफिसिट है तो आपको कोई ऐसा तरीका निकालना चाहिए लेटर क्रेडिट को कंस्ट्रेन करके या टैरिफ बैरियर्स वगैरह लगा के, ताकि आपकी इनकम जो है सॉरी इंपोर्ट जो है वो कम हो और आप करंट अकाउंट डेफिसिट कंट्रोल करें
और इंपोर्ट सब्स्टिट्यूशन की तरफ जा सकते हैं। और बिल्कुल लास्ट में एक चीज बताइएगा कि जिस तरह से आप बात कर रहे हैं कि जो इस वक्त सिचुएशन है या कर्जों के बोझ से हमें निकलना है, कुछ अगर मैं हिस्ट्री की तरफ जाऊँ तो परवेज मुशर्रफ के जमाने में जब हम देख रहे थे तो काफी हद तक पाकिस्तान को रिलीफ मिला था उस जमाने में भी कर्जों पर, लेकिन उसके बाद आज हम फिर तकरीबन वहीं खड़े हैं। और अगर हम थोड़ा सा और इससे पीछे चले जाएं और अशराफिया ने जो पॉलिसीज बनाई हैं मुल्क के लिए उस पर बहुत क्रिटिसिज्म होता है, व्हाट्स योर टेक ऑन दैट?
मेरी तनकीद तो यही है जी कि इनफैक्ट ये एक ग्लोबल प्रॉब्लम है कि थर्ड वर्ल्ड कंट्रीज जो कि कंपीट नहीं कर पा रही फर्स्ट वर्ल्ड कंट्रीज से या इवन एक दूसरे से, हम बांग्लादेश से भी और इंडिया से भी कंपीट नहीं कर पा रहे, उनकी इकोनॉमीज का तो बिल्कुल सत्यानाश हो जाता है इस ग्लोबल कैपिटलिस्ट रैट रेस में। और इसीलिए मैं समझता हूँ कि एक्चुअली ये सिर्फ किसी पॉलिसी का बहरान नहीं है, बल्कि मैं तो समझूंगा कि ये एक जो मार्केट इकोनॉमी है और उसका और जो ग्लोबल पोलिटिकल इकोनॉमिक ऑर्डर है खासतौर पर न्यू लिबरल पीरियड के अंदर, ये उसका अपना एक बहुत बड़ा शदीद क्राइसिस है।
बहुत शुक्रिया तैयून रहमान आपका, आप हमसे बात कर रहे थे जो पाकिस्तान की इस वक्त सिचुएशन है और खास तौर पे जो आज का इकोनॉमिक सर्वे आया उसके बाद ये नंबर्स किस हद तक रिफ्लेक्ट करते हैं कि पाकिस्तान की रियलिस्टिक पिक्चर क्या है। एक बड़ा मसला जिसका कोविड के बाद दुनिया को सामना करना पड़ा और यूक्रेन जंग ने भी किरदार अदा किया, वो दुनिया भर में महंगाई का है, लेकिन पाकिस्तान की आवाम के लिए ये ज्यादा तकलीफें रही। गुज़िश्ता माह की महंगाई के 38% की शरह के बाद अब जो ओवरऑल साल के अब तक के नंबर हुकूमत ने आज सर्वे में दिए हैं जो कि 29.2% हैं, और उसके बावजूद अगर हम ओवरऑल कंपेयर करते हैं तो एशिया में ये नंबर सबसे ज्यादा है। डॉक्टर तैयब सफदर हमें ज्वाइन कर रहे हैं यूनिवर्सिटी ऑफ वर्जीनिया से, उनसे बात करते हैं कि पाकिस्तान और उसके आवाम के अखराजात और आमदनी इस तवाजुन के साथ बुरी तरह जो बिगड़ रही है उसमें क्या हो सकता है। तैयब बहुत शुक्रिया आपका हमें ज्वाइन करने का। इस वक्त जो महंगाई की वजूहत हैं पाकिस्तान में, उसको कम करने के या उसके कम होने के कोई इम्कान समझ आते हैं आपको?
बहुत शुक्रिया सर, फिलहाल तो नहीं नज़र आते जी, कोई दरनो कोई ऐसे असरात नहीं नज़र आ रहे कि महंगाई जो है वो कम होगी। जिस तरह आपने पहले फरमाया, डॉलर की जब कदर नीचे जाती है, रुपए की कदर नीचे जाती है कंपेयर टू द डॉलर, तो उससे वैसे ही एक इम्पैक्ट होता है महंगाई के ऊपर, क्योंकि जाहिर है आपके बिजली के जो कॉन्ट्रैक्ट्स हैं उस वो डॉलर इंडेक्स्ड हैं, जिसका मतलब ये है कि जब डॉलर की वैल्यू जो है या रुपए की वैल्यू नीचे जाती है तो आपकी बिजली और ज़्यादा महंगी होती है। इसी तरह आपका जो फ्यूल है, जो तेल है वो आप जो है बरामद करते हैं, इसी तरह गैस का जो है वो 25% आई थिंक लास्ट ईयर आपने जो है वो इम्पोर्ट किया था, तो ऑल ऑफ दीज रिक्वायर डॉलर्स। तो जब आपकी जो है रुपए की कदर नीचे जाती है तो इसका इम्पैक्ट होता है महंगाई के ऊपर। और जिस तरह आपने फरमाया, ओवरऑल जो एक मैक्रो इकोनॉमिक हालात हैं उसमें नज़र नहीं आता कि ग्लोबल सतह के ऊपर कोई इन चीज़ों में खासतौर पर तेल और गैस की कीमतों में कमी आएगी, जिसकी वजह से हमारे जो एक्सपेंडिचर है वो ऊपर रहेगा।
तो अगर जो आपने एनर्जी का हवाला दिया, एनर्जी कितना कंट्रीब्यूट कर रही है इस वक्त इनडायरेक्टली और डायरेक्टली, अगर हम एक इक्वेशन डेवलप करना चाहें पाकिस्तान में ओवरऑल सीपीआई इन्फ्लेशन जो है, एक हेड में तो हमें नजर आता है जो कैलकुलेटेड नंबर है, लेकिन इनडायरेक्टली उसको आप कैसे देखेंगे?
सर एक इसमें तो पाकिस्तान लेबर फोर्स सर्वे जो है उसमें, सॉरी जो हमारा सर्वे निकालते हैं पाकिस्तान ब्यूरो ऑफ स्टेटिस्टिक्स, उसके अंदर इनकम दिया हुआ होता है कि कौन से जो है इनकम क्वांटाइल्स, मतलब 25%
पड़ता है उस पे,
जी उसका कितना असर जो है वो पड़ता है. इट वुड वेरी फ्रॉम हाउसहोल्ड टू हाउसहोल्ड. लेकिन इसके बड़ी सीधा एक तरीका है सर, जिसका बिल जो है वो लेट से बिफोर या साल पहले 2000 रुपये आता था, अब वो बिल्स जो है वो 6000 रुपये तक आ गए हैं. बिकॉज ना सिर्फ बिजली की जो कीमत है वो इंक्रीज की है, बल्कि टैक्सेस जो उसके ऊपर लगाए गए हैं वो भी ऊपर गए हैं. सो जो आपको इम्पैक्ट है, जिसकी तनख्वाह लेट से 18000 है, आपको उसका इम्पैक्ट नज़र आ जाता है कि यार 2000 से 6000 तक गया है. तो आपको सीधा सीधा नजर आता है कि उसका कॉस्ट जो है दैट हैज इंक्रीज बाय ऑलमोस्ट यू नो 200-300 odd percent.
ओके, पिछले साल की नस्बत अगर हम देखते हैं कि पाकिस्तान की फीकस आमदनी जो है, जो अब इकोनॉमिक सर्वे आज जो रिलीज किया गया उसके मुताबिक तकरीबन $200 कम हुई है, 1568 पे आ गई है 1765 से. तो क्या फीकस आमदनी से सही अंदाजा लगाया जा सकता है इस बात का कि आवाम के साल में है?
It's all of these are proxy variables, right? कि हमें एक, जब हम इसको टोटल देखते हैं तो हमें कुछ नजर आता है कि अच्छा हालात किस तरफ जा रहे हैं. मतलब रुपए में जिस तरह उन्होंने फरमाया, मैं इकोनॉमिक सर्वे को ग्लास कर रहा था, कि रुपए में जो है वो फीकस आमदनी ऊपर गई है जिस तरह आपने फरमाया, डॉलर में नीचे गई है. तो इसका मतलब है जो कुव्वत खरीद है फॉर एन इकोनॉमी वंस अगेन जो बरामदात पे बहुत ज्यादा डिपेंडेंट है, इसका मतलब है कि जब डॉलर में आपकी फीकस आमदनी नीचे जाएगी तो उसका जो अफेक्ट होगा आवाम के ऊपर वो बहुत ज्यादा शदीद किस्म का होगा. जिस तरह मैंने गुजारिश की, बिजली और तेल ये दो, या बिजली और फ्यूल ये दो मेजर जो है वो हेड्स होते हैं एज फार एज आपके खर्चे आर कंसिडर्ड. सो डॉलर में फीकस आमदनी नीचे आना एक इंतहाई परेशान कुन जो है वो वेरिएबल के तौर पे हम देख सकते हैं, जिसका इफेक्ट जो है वो हाउसहोल्ड के ऊपर बहुत नेगेटिव
होगा. राइट, एक चीज जो हमें नजर आती है पाकिस्तान के ओवरऑल अगर हम मैक्रो नंबर्स देखते हैं तो उसमें जो टैक्स टू जीडीपी रेशो है वो पिछले साल की निस्बत भी कम हुई है. मईशत स्ट्रगल कर रही है, वो भी एक वजह है, लेकिन जो रेशो है उस कॉन्टेक्स्ट में अगर हम देखें तो 7.5 से तकरीबन 6.5% पे 1% और कम हो गई है, जो कि डेवलप्ड कंट्रीज से या किसी भी ऐसी मईशत से हम कंपेयर करें जहां के 15% रफली समझा जाता है कि मुल्क चलाने के लिए चाहिए होता है, वो नहीं है. तो IMF के प्रोग्राम में दोबारा गवर्नमेंट अगर जाती है तो महंगाई का बोझ जो शॉर्ट टर्म में आप किस तरह से देखते हैं, 21% तो हुकूमत खुद प्रेडिक्ट कर रही है अगले साल के लिए.
सर बात यह है कि एक तो बहुत हमारा, अगेन ये एक हर एवरी वन सेज दिस, बट हमारा टैक्स, जिस तरह तैमूर साहब ने पहले फरमाया, आपका जो टैक्स बेस है वो बहुत नैरो है. आपके बहुत सारे सेक्टर्स ऐसे हैं जहां पे डायरेक्ट टैक्सेशन या आप टैक्स नहीं कर सक रहे. मुझे याद है मिफ्ता इस्माइल साहब ने जब एक वो फिक्स टैक्स लगाया था 3000 रुपये का रिटेलर्स के ऊपर, तो कितना आपको याद होगा कितना प्रॉब्लम क्रिएट हुआ. तो हम लोग जब तक अपना इसको ब्रॉड नहीं करेंगे, उन सेक्टर्स को हम टैक्स नहीं करेंगे जहां पे टैक्सेशन नहीं है, तब तक ये प्रॉब्लम रिकरिंग रहेगा. और ये हर सारे स्टेक होल्डर्स को समझने की जरूरत है, चाहे वो बड़ा एग्रीकल्चर हो, चाहे वो सर्विसेज सेक्टर हो. हम लोगों को इन सेक्टर्स में कुछ ना कुछ जो है वो पेशरफ्त करनी पड़ेगी फॉर थिंग्स टू मूव फॉरवर्ड.
तो रेवेन्यू सिस्टम में फ्लॉज हैं या टैक्स सिस्टम का जो निज़ाम है वो है, कवानीन नहीं है. एग्रीकल्चर टैक्स आपने जिस तरह से कहा कि जब लगाने की कोशिश भी की जाती है तो वहाँ पे भी एक जो उसका इम्पैक्ट आता है उसके बाद, या जिस तरह से रिस्पॉन्सेज आते हैं उस पर, अल्टीमेटली वापस ले लिया जाता है. इस वक्त चांसेस कितने हैं कि कुछ टैक्स लगते हैं तो वापस होंगे, क्योंकि 9200 अरब का टारगेट जो है वो अपेरेंटली अगले साल का रख रही है गवर्नमेंट.
सर ये तो एक हमारी, अगेन हिस्ट्री इज द बेस्ट टीचर. हम लोगों ने मल्टीपल टाइम्स देखा है, शब्बर जैदी साहब तशरीफ लाए थे FBR में, उस वक्त ही वाज वेरी एडमेंट के हम सर्विसेज को जो है वो टैक्स करेंगे. बहुत रौला मचा उस वक्त भी, एंड शब्बर जैदी हैड टू रिजाइन. मिफ्ता इस्माइल साहब की मैंने गुजारिश की, वो तशरीफ लाए थे, उन्होंने बहुत कोशिश की इसको थोड़ा चेंज करने के लिए. तो वो हमारे वेस्टेड इंटरेस्ट तो बहुत हद तक जो है वो डीपली इंट्रेंच्ड है, जो उस टैक्सेशन को नहीं होने देते एज पर देर वट एवर देर यू नो शॉर्ट टू मीडियम टर्म इंटरेस्ट आर. इस वक्त भी जो हकूमत है वो हमें समझने की जरूरत है, वो कमजोर हकूमत है. वो एक जो है वो तगड़ी हकूमत नहीं है जिस तरह PMLN 2013 में जब आई थी तब थी. तो उनके लिए तो कोई ऐसी चीज करना जो और ज्यादा प्रेशर क्रिएट करती है उन तबकात के लिए जहां से वो वोट हासिल करना चाहते हैं, वो तो बहुत मुश्किल है ना करना, वो मतलब अगर आप एक रैशनल पॉलिटिकल एक्टर के तौर के ऊपर इसको समझे सोचें तो वो कोई ऐसा इकदाम करना जो और ज्यादा प्रेशर क्रिएट करता है वो करना बहुत मुश्किल है।
वीक पॉलिटिकल हुकूमत जो है वो एक इसकी बड़ी वजह है। बहुत बहुत शुक्रिया डॉक्टर तैयब सफदर, आप हमारे साथ थे।
थैंक यू।
इसी पे खत्म करते हैं नाज़रीन आज का व्यू 360। कल बजट के हवाले से भी एक स्पेशल प्रोग्राम आपके लिए लेके आ रहे होंगे। स्टे सेफ, और असदुल्ला खालिद को इसी नोट पे इजाजत दीजिए। खुदा हाफिज़।
روایت امروز.
روایت امروز.
شنونده های گرامی سلام، به برنامه روایت امروز خوش آمدین. من فوزی احسان هستم و در نیم ساعت آینده خدمتتون خواهم بود. خدا کنه جور و صحتمند باشین و برنامه را هم ببینین و هم بشنوین. برنامه امروز به بازداشت های مهاجرین افغان، پناهندگان تازه وارد افغانستان که بعد از سال 2021 به پاکستان مهاجرت کردن اختصاص دادیم. این روزها سرصدا های زیادی است در اخبار و همچنان تعداد زیادی از پناهندگان افغان در پاکستان در تماس با رسانه ها و همچنان با صدای امریکا از بازداشت ها صحبت کردن و از مشکلات و وحشتی که بر اینا خلق شده. ما امروز این مسئله را با دو مهمان برنامه، البته شکریه صدیقی خبرنگار افغان و اکنون پناهنده در پاکستان و همچنان حشمت طلاوجدانی فعال حقوق بشر در پاکستان صحبت میکنیم. اما قبل از اینکه با مهمانای برنامه بریم، بانو رویا شیرزه یکی از مهاجرین افغان در پاکستان داریم که از توسط پلیس بازداشت شده بود. خودش خوشبختانه از بند رها شده، اما فکر میکنم به اساس معلومات ما یکی از فرزندانش در بند پلیس است، میخواد صحبت کنه. صحبت های بانو شیرزه اول میشنویم. بانو شیرزه، شما در خط هستین؟ بسیار زیاد از شما تشکر از حضورتان که دعوت ما را پذیرفتین و به برنامه آمدین و همچنان متاثر هستیم از اینکه مشنویم شما مشکلاتی را پشت سر گذاشتاندین و همچنان فرزندتان هنوز در بند است. اگر لطف کنین قصه کنین چی اتفاق افتاد، چی واقعه چگونه بود؟
سلام خدمت شما، وقتتان بخیر. من چنان خدمت میمون عزیزتان و تمام شننده عزیزتان در دوشان کنار دنیا که صدای مرا میشنوم. تشکر از شما که مرا دعوت کردیم و صدای مرا نکاش میکنیم.
بدون شک. اش قصه کنین واقع چیگونه بود؟ شما را چیگونه بازداشت کرد پلیس و چیگونه رها شدین؟
درست است، من خود در شرک اتفاقانه افغانستان که در اسلام آباد من افرس وظیفه هستم، بگم من نبودم در وظیفه بودم و زمانی که من ساعت شش بعد از در رفتت شدم آمدم و ساعت شش نیم در محل و بسر رسیدم که پلیسای پاکستان بسیار موتر آمدن و بسیار رش زیاد است و با تعداد 35 پلیس هست که شاید بیشتر کمتر باشه. دیدم که در این پیش یعنی پلازای امبلاکی که ما زندگی میکنیم آمدن در مشهرکی که بنامه ایساب زیاد میشه همون جستن و ما آجل وارد بلاک شدم. آمدم که امزه دیگه اتاقایی یا خانایی دوستایی که در بلاک هستن از خانای ما از اونا رو تالشی کنن و چطفایی در جریان داره و داخل اتاق خودم ما شدن و جمجه دخترک خودم و با پسر 14 سالین بودن در خانه و تمام پاسپورت ها و ویزا و اسنادای ما رسی که پاشم در این اتاق کردن و تمام جایی ها را تالاشی کردن که کسی دیگه نباشه. که کسی دیگه نبود باز من زودتر خود رساندم که دکه سرم هم رسن و از دخترک که ما شما را میبریم بازداشت میکنیم به دلیلی که ویزای شما اسپایل شده. باز ما آمدم که دیدم که اولای خواهیم بسیار در حالت وضعیت بعدی قرار دارن. باز ما اونا را مانی شدم، لفایی نخطا دادم، باز من مادرشان هستم، حالا معرفی کردم بسیم بفرماین هر مشکلی که با ما داریم یه این شریک بسازیم. ما مادر هستم، باز گفت که ویزای شما اکسپایر شده، ما میخواییم که شما را بازداشت بکنیم. بسیم درست هست که اپنید ولی که لفایی و غرض نگیریم یه این ما امرای شما میرم. گفت نه اوتو نمیشم از کل شما را میخواییم که بازداشت بکنم. گفتم درست هست. باز ما را گرفتن و بردن در موتر از ساعت 7 شام تا ساعت 10 شب ما در شهرک بودیم که دیگه خانه ما را جمع‌آوری میکردن، کسایی که غیر قانونی آمدن و کسایی که ویزایشون اکسپایر شده و کسایی هم که ویزایشون در پروسس است اونا را جمع‌آوری میکنن. باز ساعت 10 شب ما را حرکت داد در محل یا در مرکز پلیسشان که در ترنول است. اونجا بود با ساعت نیم ساعت یا 35 دقیقه ما پشت درب محل پلیس موندیم. با خواهیان داخل تانه بردن و نایتان که سعیدی چون چی بود، سوالشان چی بود، از این پشت پردن که ما خبر نداریم. بعد از اون
داخل تانه بودن از ما اظهارات گرفتن و اسم ما را فعالیتی که شما در پاکستان چی دارین و قبلا در افغانستان چی کار میکردین و همسرتان یا پسرتان پدرتان چی کار میکرد و از ولایت و ولسوالی پاکستان کردن و ما برشان اظهارات دادیم دیگه تلفنای ما را میگرفتن خاموش کردن دستاولای ما را میگرفتن ما تقریبا 35 دقیقه دیگه همون انتظار مودیم همه گی مصروف کار خود بود نیکست پرسان میکرد نیجوان میکرد که ما شما را چرا آوردیم و کدام دلیل و ما را قبل از این گفته بودن که ما فقط برای 25 دقیقه اعلان این ساعت ما شما را میخواییم که ببریم و کار نداریم یک زارات سنا میگیریم شما را رفت میکنیم اما این ساعتشان که از افتشان ما را بردن تا ساعت دونیم شب ما اینجا بودیم خود ما تلاش کردیم سر صدا کردیم و خبرنگارای عزیز ما از ارگوشه تلاش کردن و در مشرف خانی که من خودم کار میکردم دکتر سایوار جا تلاش کردن و زنگ زدن بازمو باید که شما را رها کردن ولی آقایان رخصت نکردن رها نکردن که فعلا هم در بندشان قرار دارن
شما را با فرزندانتان رها کردن همه تان آلخانه آمدین؟
نه خیلی ما را رها کردن و دختر را که بسیار چیز میزد وضعیت روحی خراب بود دولت زفت بود که باز دیگه افغانه ما همکاری کردن و عذرگذاری کردن در روبروی بلاک ما اونا را از موتر پایین کردن و خود ما با دختر را که 14 ساله بودن که باز ما را رها کردن و وعده دادن که ما فتا فردا را به سرتان را رفت میکنیم اما فرداشان اینه تقریبا پیش از 3 روز که در بندشان است رها نکردن
یعنی پسر 14 ساله تا هنوز در 3 روز گذشته رها نکردن هنوز هم در بند است درست؟
نه
حالا پسرتون چی گناه کرده؟ او خود طفل است او را چرا نگاه کردن در بند؟
او را به دلیل نگاه کردن که ویزیشان اکسپایر شده ببینیم ما قانونی آمدیم از سرای ترخم آمدیم ویزا داریم تذکیره داریم همه چیز داریم ولی مشکل مهمی است بنای مهمی است که ما ویزه ما اکسپایر شده
چرا ویزه تان را تمدید نکردیم؟
به دلیل اپندید ما تمدید نکردیم که ما پول نداشتم به شوهرم آقای ما نبود و من آبلاد بودم این چیز را نفهمیدم که من کجا برم باید تمدید بکنم در کجا نرم مشکل اساسی خو امی بود و در کنار از این من پول نداشتم من یعنی فعلا به شما میگم که بعد ده هزار کلدار که به پول افغانی شاید هزار یا کنیم نهایت دو هزار افغانی شود من از وقت صبح تا شش شدیم شام ما به سر پای استادم من وظیفه اجرا میکنم که قدر کارشان هم بهت زیاد است ولی من تحمل میکنم که باشی به کمک زندگی من شود
سوال آخر ممیز که شما کجا زندگی میکنین در پاکستان در اسلام آباد استین؟
بله ما در اسلام آباد استین
خواهشتان در خیر شما را زیاد دیگه سوال نمی کنیم می فهم در وضعیت نیستین که بیشتر از این شما را زحمت بتیم خداوند کنه که پسرکتون زودتر رها شوه و شما دلتان جمع شوه اگر شما چیز گفتنی دارین تقاضایی دارین بگوین امیال مایک در خدمتتان است
تشکر سلامت باشین گفتنی و تقاضای مهمی است که باید حکومت پاکستان در قدم نخواست باید زمینه تحصیل به اولاد افغان که کلش بی سرهاش تحصیل هم زمینه تحصیل برشان فراهم بکنن و در کنار ازی باید در موضوعات ویزه ما باید دیدی باشن همکاری بکنن که تقریبا اینا امی هفته گذشته ویزای و کسایی که پلای میکرد به 5000 کلدار بود و فعلا به 2000 کلدار رسیدن دیره من نه یک نیم که تمام افغانه ما کنجت مشکلات اقتصادی دارن قیمتی به اوجش رسیده و کسی تمام از ایران نداره ولی مجبور هستن که ما قرض بکنن نصیح بکنن و کوشش بکنن کوشش میکنن که ویزی خود اپلای بکنن به این دلیل دیگه ما کوشش تقاضای مهمی هست امیدوار هستم که به مشکلاتی که افغانه ما فعلا در پاکستان دارن رسیدگی شده و کسایی که کیس دارن و اهدافی که دارن امیدوار هستم که اینا اهدافی که ندارن پیگیری شده و جدی باشه که تا افغانای مازی مشکلات به گرهایی پیدا بکنن این توان دیگه نمانده دیشه صبرا لبه شده تمام افغانای ما به تکلیف روحی روانی مبتلا هستن
بانو رویا شیرزای از شما بسیار زیاد تشکر از حضورتان با وجودی که مشکل داشتین و سخت اندوهگین هستین باز هم به برنامه حاضر شدین و واقعی را که سر شما گذشت به ما و شنونده های صدای امریکا رادیو آشنا توضیح دادین و گفتین تشکر از شما با امید رهایی همه زندانیا و فرزند شما همچنان روز به شما وقت خوش میخواییم تشکر از حضورتان
سلامت باشتنم شما به شما همچنان
تشکر شنونده های عزیز که تابال با ما بودین، تبریک شنیدین. یکی از بانوانی بود، بانوان پناهنده افغان که در پاکستان از طرف پلیس پاکستان بازداشت شده بود به دلیل از اینکه ویزیش وقتش گذشته بود و پسرکش هنوزم 14 ساله است، در بند هستن. خدا کنه رها شون. دو مهمان دیگه هم دو برنامه دارم، آرزو داریم که اندخت باشن و از اونا از پاکستان پرسان کنیم و از شرایط دیگه افغان ها پرسان کنیم. بانو شکریه صدیقی در خط هستیم.
سلام خدمت شما حاضیه جان، امیدوار هستم خوب باشین و سلام همچنان خدمت تمام شنونده های رادیو.
تشکر. آقای وجدانی شما در خط هستین؟ حشمت وجدانی، فعال حقوق بشر. بله بله، فکر میکنم آقای وجدانی صدای ما را ندارن. اما
آقای شما
هستین، صدای ما را دارین آقای وجدانی؟
بله، سلام بر شما، صدای شما را دارم.
بسیار زیاد تشکر از حضورتان، از اینکه وقت اختصاص دادین که در برنامه باشین. تشکر از شما. حق اولیت به خانم ها میتیم. اجازه بدین از بانو شکریه صدیقی در رابطه به وضعیت در اسلام آباد پرسان کنم و به شما برمیگردم که شما هم وضعیتی را که میبینین معلوماتتان با ما و شنونده ها شریک بسازین. درست است؟
درسته.
شوفیه جان صدیقی، در اسلام آباد چه خبر است؟ شما قصه های بانوی افغانه که بازداشت شده بودن شنیدین، شما چی میبینین؟ وضعیت در اونجا چیگونه است؟ چرا سرعت پیدا کرده ای بازداشت ها؟
بله، طوری که شما هم شنیدیم و ما هم شنیدیم، خواهر ما بیان کردن که با کسب 13 ساله او را بازداشت کرده بودن. متاسفانه او خانم یکی از مهاجرین افغان در پاکستان بود. متاسفانه امثال این خانم ما تعداد زیادی از مهاجرین داشتیم که در طی این هفته توسط پلیس پاکستان بازداشت شدند. و من فقط سوال ای است که وقتی مهاجرین افغان در داخل پاکستان آمدند و خود ثبت سازمان ملل کردن، یک یوین و یک دفتر یک نهاد جهانیه که خود حامی پناهجویان میگه امروز هیچ کاری برای مهاجرین افغان در پاکستان کرده نمیتونه. مثل این خانم تمام مهاجرین دیگر یک نمبر به نام یک توکن میگن، توکن یونیسیار، یک نمبر یا یک نمبر یونیسیار دارن برای یک برگه، تو اصلا برای پلیس پاکستان قابل تغییرش نیست. یک سازمان جهانی کس نمبر از اون یا همون نمبری که میده او برای پلیس پاکستان قابل اعتبار و بی‌ارزش است. ببینیم ما مردم چقدر وضعیت بدی داریم. با وجود از اینکه مشکلات اقتصادی در داخل پاکستان به اوج خود رسیده و هیچ مهاجری حتی توان خریدن یک دانه نان خشک در داخل پاکستان نداره، چه کسی میتونه که در هر سمابت و در هر شش مابت ویزه خود او تمدید بکنه و در قبال از او به کمیشن کار تقریبا 30,000 کالدار یا 40,000 کالدار پرداخت بکنه و بتونه ویزه خود به دست بیاره به خاطر پلیس پاکستان؟ پس این سازمان ملل، پس این یونیسیار، اینا برای چی در داخل پاکستان فعالیت میکنن؟ من اصلا همین برای من کلن سواله. وقتی زنگ میزنی یونیسیار جواب نمیده، وقتی حالت اضطراری رخ میده یونیسیار میگه که شما توسط پلیس پاکستان که بازداشت شدین مورد لاتکود قرار گرفتین، شما زخمی شدین، اگر همچون نکته هست ما میتونیم به شما رسیدگی بکنیم. در غیر از او این مشکل همگی است. ببینید
شما چی میبینید در اسلام آباد؟ هم باز در اسلام آباد هم بازداشت ها همچنان جریان دارد؟ چطور مهاجرین پیدا میکنن؟ اما روند چگونه است؟ از کجا می بازداشتشان میکنن؟ آیا در خانه مثل که خواهر ما گفتن در خانه، یا اینا را از جای کار هم میبرن؟ چگونه بازداشت ها چگونه صورت میگیره؟ اگر شمدید تا نبگوین معلومات تا.
بازداشت ها طوری که شما هم از خبراش میرین این بار متفاوت تر از شش ماه قبل و پنج ماه قبل هست. این بار فقط اونا مستقیم میاندن خانه مهاجر افغان تکتف میکنن و اوره از خانه بیرون میکنن، فقط ویزا کار دارن. ما فقط ویزا میخواییم، حتی امون ورق تمدیدی را هم اونا کار ندارن، نمبر کس نمبر یونیسیال هم کار ندارن، فقط تمدیدی، فقط ویزا باید ویزا داشته باشن. همین موضوع
چگونه پیدا میکنن؟ مهاجرین چگونه ردیابی میکنن؟ اگر معلومات بدین که با اونا آگاه باشن.
پنج ماه قبل یک اطلاعیه دولت پاکستان نشر کرد که در او اطلاعیه گفته شده بود که تمام مهاجرینی که در هر منطقه منطقه از پاکستان سکونت دارن، مثلا به هر منطقه که در اسلام آباد هستن باید به پلیس یا حوزه همو منطقه اونا خود ثبت راجستر بکنن. متاسفانه بگم یا خوشبختانه بگم تعداد بیشتری از مهاجرین افغان همی پالیسی به خاطر از اینکه خواستن همی روال قانونی طی بکنن همه خود ثبت راجستر پلیس پاکستان کردن به همون منطقه که سکونت داشتن و او ثبت است که مثلا این مهاجر به کدام منطقه میشینه و خانه شماره چند خانه از این آدم هست و او به طیق پیش پلیس ثبت راجستر هست. این بار مستقیم دم خانه مهاجرین افغان تکتب میکنن، حتی اگر نباشه بار دوم بار سوم مراجعه میکنن یا یکی دروازه نمیشکنن. بالاخره باید اون فرد حاضر بشه که ویزا داره، یعنی اگر ویزا نداشته باشه طبقه که خانم گرامی در مطایبه خود گفتن اونا رو انتقال میده به حوزه.
بسیار زیاد
یک روز یا بیشتر از دو روز در حوزه بمانن.
بسیار زیاد تشکر از خودت بانو صدیقی، در خط باش، سوالای دیگه را هم راجع میکنم به خودت. از آقای وجدانی میپرسیم، آقای وجدانی، بانو صدیقی گفتن که UNHCR یا همو دفتر سازمان ملل متحد برای مهاجرین هیچ کاری نمیکنه در این قسمت، یعنی همو نمبرهایی هم که از اینا به پیش مهاجرین است قابل اعتبار نمی باشه. چرا شما معلومات دارین چرا سازمان ملل دفتر مهاجرینش در این قسمت هیچ اقدامی نکرده؟ اگر کرده چی بوده؟
در قدم نخود سلام و احترامات خود خدمت شما، خدمت مهمانان شما و همچنان خدمت شنونده های نهایت گرامی شما تقدیم میکنم. متاسفانه که چالش مهاجرین در افغانستان بر نمیگرده به چند روز اخیر. این مشکلات از زمان بسیار سابق بوده، زمانی که تحولات در افغانستان آمد و چندین حکومت سقوط کرد و تعداد زیادی از افغانای سرازیر شدن به پاکستان و این چالش ها از سالهای متمادی وجود داشته. من میخواییم قبل از اینکه بپردازم به موضوع یونیچار چند مورد را میخواییم با شما شریک بسازم.
بفرمایید.
در پاکستان تجارب نشان داده که اکثریت افغانایی که مهم دریجه، البته منظورم پیش از سقوط نظام قبلی از به خاطر تداوی و سایر موارد دیگه ای که بودن، حتی شما اگر ویزه هم داشته باشین، حتی اگر شما راجستر پلیس هم باشین، زمانی که پلیس بازداشت میکرد، کسایی که صدای مرا میشنوند به عنوان شنونده ای برنامه هستن، حتما اگر پاکستان آمدن تجربه ای را دارن، شما را بازداشت میکنه با وجودی که ویزه داشته باشین ولو قانونی هم باشین، پلیس از مردم افغانستان اخذی میکنه. این از سالهای متمادی جریان داشتن. اما برمیگردیم به قضیه چند روز اخیر در پاکستان. متاسفانه شرایط به شدت نگران کننده است در پاکستان، به خصوص در چند روز اخیر. در این چند روز اخیر قسمی که خواهر ما گفتن پلیس در مناطقی که افغانا زندگی میکنن، بعض از مناطق وجود دارن که اونجا افغانا به صورت گسترده در بلاک ها زندگی میکنن، در اونجا هجوم میبرن، حتی در نصف شب. در سابق یک روندی که در پاکستان وجود داشت و این بود که بیشتر اوقات اینا به خانم‌ها بسیار احترام میگذاشتن، اما متاسفانه در چند روز اخیر ما شاهدی بودیم که در بعض خانه‌ها اینا داخل شدن و در اونجا زنا و اطفال را حتی اینا بازداشت کردن و بردن به حوزه ها. متاسفانه از طرف دیگه یک تعداد از مهاجرینی که در اینجا آمدن و خود را ثبت سازمان ملل کردن که باید حمایت بکنن از مهاجرین در هر کشوری که باشه، این نهاد متاسفانه دفتر یونیسیار چند چالش وجود داره. در این دفتر موضوع اولی که اینا همیشه تاکید میکنن که شما به شماره هایی که اینا در وبسایت های خود دارن و همچنین ایمیل آدرسی که در اونجا وجود داره، مگه شما در صورت نیاز و در شرایط اضطراری میتونین به شماره ها و ایمیل بفرستین به ما؟ تجربه خودم شخصا نشان میده شما اگر 10 بار هم ایمیل بکنین اینا براتون جواب نمیدن. حتی زنگ های مکرر کوشش بکنین بی دفتر تماس بگیرین پاسخگو نیستن. بنان یک چالش بسیار بزرگی است. ای کاش شما یک کسی از دفتر یونیتیار را هم دعوت میکردین که اونا در مقابل ادعایی که وجود داره حداقل پاسخ میداشتن.
بله آقای وجدانی، باید بگویم که ما هم با همین مشکل داریم که تماس برقرار کردن به خصوص با مسئولین پاسخده در پاکستان از دفتر UNHCR بسیار مشکل است. باز ادامه بدین. تشکر از شما. و سوال ما ایست که سوال دیگه ما هم امی دقیقه مطرح کنم با شما که چرا سرعت بخشیده پاکستان امی بازداشت های مهاجرین دلیل چی است که به شب روز این گونه با سرعت مردم بازداشت میشن و بررسی میشن و ارزیابی میشن؟
چند احتمالات و نظریات وجود داره در مورد. موضوع اولی که ادعا میشه که یک تعداد از مهاجرین افغان در قضیه نویمه ای که شما شاهد هستین تظاهرات گسترده در پاکستان برگزار شد و به خشونت گرایید تظاهرات، در حالی که هیچ مهاجر هیچ افغانی در اون تظاهرات سهم نداشت. اما در افغانستان، در پاکستان احزاب متعدد وجود دارند. حزب حاکم که یک حکومت ائتلافی را تشکیل دادن، اینا تقریبا میشه براتون بگویم که اینا مفکوره ضد مهاجرتی دارن در پاکستان. بنابراین این هم میتونه از جمله چالش های باشن. اصل قضیه برمیگرده به یک درگیری که در مندعی میگند اینا در اونجا میان مهاجرین افغانی که اونجا بسیار زیاد کار میکنن با پاکستانی ها در اونجا صورت گرفته بود. قضیه از اونجا شروع شد. و از طرف دیگه مهاجرین در پاکستان به عنوان یک منبع عایداتی برای پلیس هست. بنابراین اینا زمانی که بازداشت میکنن، حتی خانم کاکر هم در صحبتهای خود گفتن، یکی از وکلای مدافعی هست در پاکستان در قسمت مهاجرین کار میکنن، اکثریت اوقات مهاجرینی که بازداشت میشن در بدل پول دوباره این آزاد میشن. بنابراین این یک منبع عایداتی از مهاجرین متاسفانه در پاکستان که میتونه یک چالش بسیار بزرگ باشه. اما مشکل اساسی نه تنها یونیتیا، مشکل اساسی دیگه ای است که مهاجرینی که بعد از سال 2021 به پاکستان آمدن، اکثریت اینا پرونده های مهاجرتی به کشورهای دیگه ای دارن. من میشه بگویم در مورد پرونده های یک تعداد از مهاجرینی که پرونده های P1 و P2 دارن، ایالات متحده آمریکا به اینا وعده کرد که شما را در ظرف 7 یا 8 ماه ما به آمریکا انتقال میدیم و پرونده های شما بررسی میشن. اما متاسفانه با گذشت 2 سال هیچ نوع پرونده ای که میشه گفت از پاکستان در این قسمت
و اینا هم در خطر بازداشت قرار دارن. درست همی کسایی که کیس های مهاجرتی با دیگه کشورها دارن، کشورهای مثل امریکا؟
بدون شک که تعداد زیاد از مهاجرین هستن که اینا به کانادا که کیس دارن، یک تعداد به کشورهای اروپایی دارن. مشکل ما نمیتونیم بگیم فقط یونیتیار یا حکومت پاکستان مشکل داره. کشورهایی که به این مهاجرین وعده کردن که شما بین به پاکستان ما شما را انتقال میدیم، حتی کسایی که پرونده های P1 و P2 دارن، در ایمیل هایی که به اینا آمدن اونجا واضح گفته شده که شما به دفتر یونیتیار تماس بگیرید، دفتر یونیتیار با شما همکاری میکنه. اما متاسفانه امروز یک تعداد در حدود 200 مهاجر در اسلام آباد بازداشت شده. ممکن این تعداد بیشتر شود در روزهای آینده. نگرانی ما این است که در میان مهاجرین اطفال و خانم ها هستند که یک چالش بسیار بزرگی است. اینا در زندان سرنوشت اینا چی میشه؟ اینا با چه چالش هایی در زندان پاکستان روبرو میشه؟ این واقعا نگران کننده است. بنابراین UNHCR یا سایر نهادهایی که در این قسمت در قسمت مهاجرین کار میکنه، اینا هم توجه جدی در این عرصه ندارن.
بسیار تشکر از خودت آقای وجدانی. بانو صدیقی، همی وضعیت چقدر باعث ایجاد ترس در بین فامیل های پناهنده در پاکستان شده؟ چقدر ترس ایجاد کرده در بین خانواده ها؟
ترس بسیار زیاد ایجاد شده. برای فعلا در اسلام آباد جایی که ما شاهد هستیم، وحشت در خانواده ها به وضوع مشاهده میشه و بیشتر از خانواده ها به خاطر از اینکه مبادا پلیس بیایه و اینا را دستگیر بکنه، به خانه های افرادی که پاکستانی هستن و با اونا شناساییت دارن به خانه های از اونا رفتن و از ترس نمیتونن دوباره برگردن به خانه. حتی پلیس چندین بار هم به دروازه خانه ها از افراد رفته و تک تک کرده که چرا این افراد به خانه نیستن، ما ویزا میخواییم، مجددن ما خواهیم آمد. و این برای فعلا موضوع اقتصادی که یک موضوع بسیار حاده در بین مهاجرین افغان بود، امروز همین موضوع اقتصادی به هیچ با وجود این اتفاقات کمرنگ شده. همه مردم در یک اضطراب، در یک وحشت، در یک نگرانی خاصی به سر میبرند و و بیشتر از فامیلا که من خودم شاهد هستم اونا تصمیم گرفتن که برگردن به افغانستان با وجود اینکه آقای رجانی گفتن که بیشتر افرادی که در داخل
بانو صدیقی تلفنتون بسیار سر تلفنتون صدای انعکاس میده اگر کمک جایتان هم تغییر بدین ادامه بدین و وقت برنامه هم بسیار کم مانده اگر صحبتایتان فشرده بسازین آخرین سوال از آقای وجدانی هم میکنم که تقریبا 3 دقیقه دیگه با آخر برنامه مانده
بله طوری که آقای رجانی گفتن بیشتر این افراد مهاجرینی هستن که میخوان در کشورهای غربی پناهنده بشن و این افراد کیف دارن منتظر پروسس کیفهای خود هستن اینا مواجه به خطر بودن ماندن از اینا به پاکستان حتمی است تا اینکه اینا از اینجا منتقل بشن از این جهت خطر اونا به جان میخورن که برگردن به افغانستان که شرایط آنقدر به پاکستان دشوار شده برای از افراد
بسیار زیاد تشکر از شما باید جایش است که ذکر کنم البته جنرال قنصل حکومت طالبا در شهر کراچی از حکومت پاکستان خواسته که زندانی کردن پناهجویان افغان را متوقف کنند و خواستار رهایی کسانی شدند که در محابس پاکستان به سر میبرند آقای وجدانی دقایق کمی به آخر برنامه مانده شکریه جان صدیقی گفتند که این مسئله باعث ترس شده در بین فامیل ها و فامیل ها حتی پناه میبرند به فامیل های پاکستانی شما این چیزها را میبینین آیا فامیل هایی که از ترس جان خود پس دوباره از خانه های خود به خانه های پاکست خود پاکستانی ها پناه ببرند که از گرفتاری در امن ببونن و شما فکر میکنین آیا این باعث برگشت تعدادی از مهاجرین دوباره به افغانستان شوه این ترسی که فعلا ایجاد شده؟
بدون شک شما ببینید با یک از خانواده هایی که من در تماس هستم اونا میگویند که ما از طرف شب حتی نمیخوابیم به خاطری هر لحظه به فکر هستیم کال پلیس می همین لحظه وارد خانه های ما میشه با یک تعداد اینا مثل که خانم شکریه گفتن اونا به خانه های پاکستانی ها رفتن فقط زنها خانم ها و اطفال خود را با خود بردن در اونجا برای که در امان باشن بنابراین یک چالش بسیار بزرگی است اما موضوع نگران کننده ای است که در میان مهاجرین که اینا تهدیدات داشتن در افغانستان متاسفانه اگر اینا بازداشت شود ممکن حکومت پاکستان در مورد بک‌گراند اونا بفهمه و ممکن اگر اینا را تسلیم بکنن چیزی که موضوعی که وزارت داخلی پاکستان اعلام کرد کسایی که بازداشت کردیم تا زمانی که پرونده های اینا طی مراحل میشه و زمینه انتقال اینا به افغانستان مساعد میشه در زندان های پاکستان میمانند که یک موضوع بسیار بسیار نگران کننده است و قابل تشویش است و اکثریت خانواده هایی که فعلا در پاکستان زندگی میکنن اینا به شدت نگران این موضوع هستند
بسیار زیاد تشکر از شما آقای وجدانی که چشم دیده هایتان معلوماتتان با ما و شنونده های رادیو آشنا صدای امریکا شریک ساختین و همچنان از شکریه صدیقی خبرنگار و پناهنده افغان در پاکستان سپاسگزار هستیم که معلومات و چشم دیده هایشان در رابطه با بازداشت های مهاجرین افغان و پناهندگان اخیر که به پاکستان رفتن با ما و شنونده ها شریک ساختن و همچنان از شنونده ها و بیننده های برنامه روایت امروز سپاسگزار هستیم که با ما بودن برنامه را شنیدن برنامه های صدای امریکا همچنان ادامه داره ما فوزی احسان با شما خداحافظی میکنم اما برنامه بعدی برنامه صدای شما است و برنامه زنگ بزنین شما هم اتا اگر در رابطه با وضعیت مهاجرین معلوماتی دارین شریک بسازین خوب است که من برنامه بعدی را هم نمره به شما اعلان کنم که اگر میخواین زنگ بزنین زنگ بزنین 001-202-980-6820 دایر کنین و برنامه صدای شما که بعد از این برنامه است زنگ بزنین وقت خوش داشته باشین
صدای شما
استان سخن
صدای شما
استان سخن